This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
नमस्ते 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 श्रोताबिनहरूमा हामी आज सदा झैँ प्रत्येक आइतबार बेलुकी 5:30 बजेदेखि 6:30 बजेसम्म प्रसारण हुने कार्यक्रम युवा संसार लिएर हामी लोकसफल पौडेल र विकास धमला यी स्टुडियोमा उपस्थित भइसकेका छौँ।
पक्कै पनि तपाईँहरू यो दिन यो हप्ता यो समय कतिखेर आउँछ होला तपाईँ पर्खिराख्नु भएको थियो होला। तपाईँको पर्खाइलाई चाहिँ बेर नगरिकन हामी कोसिस गर्नेछौँ। विभिन्न जानकारीमूलक हामीले सामग्रीहरू लिएर आएका छौँ, त्यो सम्बन्धी पनि हामी धेरै कुराहरू प्रस्तुत गर्ने नै छौँ। यो समय 5:30 बजी बेलुकाको 5:30 बजी हरेक आइतबार चाहिँ तपाईँले सुन्न सक्नुहुनेछ कार्यक्रम युवा संसार रेडियो एडिलेड अन डिजिटल रेडियो अनलाइन एन्ड 101.5 FM।
यदि तपाईँले हाम्रो कार्यक्रम अनलाइनबाट सुन्न सक्नु भएन, यदि समयको व्यस्तताको बावजुद तपाईँ हामीसँग अनलाइनमा रहन सक्नु भएन भने तपाईँले युवा संसार को वेबसाइटमा गएर www.yuvasansar.com गएर पनि सुन्न सक्नुहुन्छ। त्यसको अलावा युवा संसार आइपिए जर्नलमा पनि गएर तपाईँले युवा संसार सुन्न सक्नुहुनेछ।
त्यति मात्रै कहाँ हो र हाम्रो युवा संसार कार्यक्रम सुन्नको लागि त आइट्युन्समा पनि सुन्न सकिन्छ। त्यसै गरेर तपाईँले केही जानकारी दिनु पर्ने भयो, युवा संसार सम्बन्धी केही परिवर्तनहरू ल्याउनु पर्ने भयो भने पनि तपाईँले हामीले धेरै अगाडिदेखि हामीले कुरा गर्दै आएका छौँ। तपाईँले फेसबुकमा त्यसै गरेर हाम्रो युवा संसार@hotmail.com पनि केही मेसेजहरू मेलहरू लेखेर पनि तपाईँले जानकारी दिन सक्नुहुनेछ।
अनि आज हामी हाम्रो श्रोताबिनहरूलाई हामी के जानकारीहरू के मनोरञ्जनका खुराकहरू ल्याउनेछौँ भनेर अलिकति जानकारी दिउँ भने
एकदमै विकास, यो त एकदमै महत्त्वपूर्ण कुरा भयो। हामीले आज चाहिँ तपाईँलाई नभनिकन सुटुक्क केही कुराहरू ल्याएका छौँ। त्यसमा चाहिँ एकदमै रोचकिलो कुरा चाहिँ फेसबुक सम्बन्धी हामी आज चर्चा गर्नेछौँ, विगत र वर्तमान।
अनि अहिले हामी अब साउथ अस्ट्रेलियामा मात्र नभएर अस्ट्रेलियामा अनि विश्वव्यापी रूपमा हाम्रा भुटानीहरूले चाहिँ घर किन्ने एउटा लहर छाएको छ, लहरको लागेको छ, र घर किन्नलाई चाहिँ कस्तो कस्तो जानकारीहरू पहिला अगाडि नै आवश्यक जानकारीहरू लिनुपर्ने हुन्छ भन्ने विषयमा पनि हामी तपाईँलाई जानकारी गराउँछौँ।
साथसाथै दसैँ भित्रिन लागिसकेको छ, जब तिज हामीले मनायौँ अथवा तिज पर्व आउँछ तब हाम्रो चाडहरू चाहिँ भित्रिने गर्दछ र चाड भित्रिसकेको अवस्थामा चाहिँ दसैँको साइत कहिले पर्दछ र यसपालिको साइत चाहिँ कतिखेर उपयुक्त हुन्छ, किनकि धेरै कन्फ्युजन रहेको छ। नवमी दशमी एकै दिन जस्तो पनि देखिन्छ हामी क्यालेन्डरहरू हेर्दाखेरि, र त्यो सम्बन्धी पनि हामी आज जानकारी दिनेछौँ र तपाईँलाई हामीले पाएको जानकारी अनुसार प्रश्न बनाउने कोसिस गर्नेछौँ।
यो त भयो आज हाम्रो कार्यक्रममा के रहनेछ भन्ने विषयमा जानकारी, र कार्यक्रमलाई हामी एउटा गीतबाट सुरुवात गर्छौँ होला लोक, होइन?
एकदमै विकास, यो गीत हाम्रै उदायमान गायक ठेकेन दालको आवाजमा रहेको हामी एउटा गीत सुमधुर गीत बजाउँछौँ।
हजुर, पुनर्जन्म टेकन दाहालको स्वरमा सजिएको गीत सुन्नु होला।
चाहेर मैले आफ्नो बनाउन सकिन छु भने हाम्रो चोको मायामा कसैको यहाँ दैव लाग्यो भने मेरो साथ नछोड्नु माया, मेरो हात नछोड्नु माया, मेरो साथ नछोड्नु माया, मेरो हात नछोड्नु माया, पुनर्जन्म हुन्छ भने म तिम्रै हुन पाए, यदि पुनर्जन्म हुन्छ भने माया म तिम्रै हुन पाए। यदि पुनर्जन्म हुन्छ भने माया म तिम्रै हुन पाऊँ यदि पुनर्जन्म हुन्छ भने माया म तिम्रै हुन
हजुर श्रोता बेन तपाईँहरूलाई अघि हामीले जानकारी गराएअनुसार हामीसँग अहिले अब अहिले भर्खरै संसारमा कस्ता कस्ता घटनाहरू घटे कस्ता कस्ता परिघटनाहरू भए भन्ने विषयमा तपाईँहरूलाई जानकारी गराउनको लागि हामी फेरि पनि अगाडि आएका छौँ र संसारभर भएका रोचकिला र एकदमै समाचारहरू लिएर चाहिँ तपाईँहरूसँग हामी उपस्थित भइसकेका छौँ र सुरु गरौँ समाचार लोकबाट।
हजुर, भुटानी शरणार्थीहरू शान्तिराम नेपाल र रमेश सुब्बालाई गोली प्रहार गरी हत्या गर्ने एकजना शंकास्पद व्यक्ति पक्राउ परेको छ। हत्या पश्चात लामो समयदेखि फरार रहेका विजय भनिनी 44 वर्षीय तुलबहादुर राई काठमाडौँ महानगरीय प्रहरी अपराध महाशाखालाई थानकोटबाट पक्राउ गरेको थियो। महाशाखाका अनुसार उनले 2066 वैशाखमा झापा बेलरागीका शान्तिराम नेपाललाई आफ्नै छाप्रोमा र 2066 फागुनमा बेलरागी शरणार्थी शिविरमा बस्ने रमेश सुब्बालाई मेचीनगर 3 रमाइलो बस्ती नजिकै गोली हानेर हत्या गरेका थिए। अपराध महाशाखाले पक्राउ परेका राईलाई थप कारवाही तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काकरभिट्टा पठाएको छ।
भुटानले देशमा भ्रष्टाचार कम गर्न योजनाबद्ध काम शुरू गरेको छ। योजना अनुसार आगामी 6 वर्षमा भुटानलाई विश्वको कम भ्रष्टाचार हुने देशको सूचीको 20 स्थानमा पुर्याउने लक्ष्य छ। 2009 भुटानको स्थान 49 स्थानमा रहेको थियो भने 2013 31 स्थानमा पुगेको थियो। एसियन डेभलपमेन्ट ब्याङ्कले निकालेको पछिल्लो रिपोर्ट अनुसार भुटानको स्थानीय सरकारमा हुने भ्रष्टाचार 2008 र 2014 बीचमा 42% घटेको छ। तर सो रिपोर्टले विकेन्द्रीकरण बढ्ने क्रमसँगै तल्लो निकायमा हुने भ्रष्टाचारको घटना बढ्ने सम्भावना रहन्छ भनेको छ।
काठमाडौँमा बसेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका सदस्य राष्ट्रको गृहमन्त्री स्तरीय बैठक सकिएको छ। बैठकमा दक्षिण एसियामा आतंकवाद, लागू औषध कारोबार, मानव बेचबिखन तथा ओसार पसार भ्रष्टाचार र विद्युतीय अपराध नियन्त्रण लगायत विषयमा छलफल गरिएको थियो। सार्कका गृहमन्त्रीहरू, गृह सचिव र अध्यागमन अधिकारी सहभागी हुने उक्त बैठक सन् 2006 नियमित रूपमा आयोजना हुँदै आएको छ।
गैर कानूनी रूपमा सरकारी जग्गा बेचेको आरोप लागेका ड्रुक फुन्सुम सोक्पाका पूर्व उपाध्यक्ष चाङ उगेनले मुद्दा थिम्पू डिस्ट्रिक्ट कोर्टमा शुरू गर्ने भएका छन्। उनले अफिस अफ दि एटर्नी जेनरलले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको कोर्टलाई बताए, तर अफिस अफ दि एटर्नी जेनरलले भने यसलाई इन्कार गर्दै उगेनले शक्तिको दुरूपयोग गरेर सरकारी जग्गा आफ्नो नाममा बनाएको आरोप लगाएको छ। अफिस अफ दि एटर्नी जेनरलले भनेको छ, मन्त्री परिषदबाट नभई नेशनल ल्याण्ड कमिशनबाट प्राप्त पत्रका आधारमा यो मुद्दाको प्रक्रिया अघि बढाइएको हो, जसले गर्दा यसलाई राजनीतिक प्रतिशोध भन्न मिल्दैन। उनलाई लगाइएको आरोप प्रमाणित भएमा 6 महिनादेखि 6 वर्षसम्म जेल सजाय हुन सक्छ।
केही मुख्य अन्तर्राष्ट्रिय समाचारमा, स्कटल्याण्ड बेलायतमै रहने भएको छ। स्कटल्याण्ड स्वतन्त्र राज्य हुने कि बेलायतमै रहने भन्ने बारे भएको जनमत संग्रहको अन्तिम नतिजा स्वतन्त्र स्कटल्याण्डको विपक्षमा आएको छ। 32 काउन्सिल मध्ये 4 काउन्सिलमा मात्र स्वतन्त्र स्कटल्याण्डको पक्षले बहुम प्राप्त गरेको थियो भने 28 काउन्सिलको मत स्वतन्त्र स्कटल्याण्डको विपक्षमा रह्यो। समग्रमा 55% जनताले स्वतन्त्र स्कटल्याण्डको विपक्षमा मतदान गरे। जनमत संग्रहको नतिजा आएपछि स्कटल्याण्डमा सरकार प्रमुखले एकताको आह्वान गरेका छन्। सरकार प्रमुख एलेक्स सेलमाउनले एकताको आह्वान गर्दै केन्द्रबाट अधिक अधिकारको माग गरेका छन्। उनले स्कटल्याण्डलाई स्वतन्त्र बनाउन नसकेको भन्दै राजीनामा दिएका छन्। बेलायतका प्रधानमन्त्री डेभिड क्यामरनले संयुक्त अधिराज्य एक भएकोमा खुशी व्यक्त गरेका छन्।
यससँगै स्पेनको क्याटालियोनियामा पनि स्वतन्त्रताको राव बढेको छ। स्पेनको स्वायत्त क्षेत्रमध्ये एक क्याटालियोनियाले क्षेत्रीय राष्ट्रपतिको पक्षमा मतदान गरेको छ। उसले स्वतन्त्रताका लागि जनमत संग्रह गरेर मानिसहरूको मत बुझ्ने हकका लागि उसले क्षेत्रीय राष्ट्रपतिको पक्षमा मत दिएको हो। तर स्पेन सरकारले यो परामर्श मतदानको विरोध गरेको छ, यसलाई संवैधानिक अदालतमा पेश गरेको छ। क्याटालियोनियामा आगामी महिनाका लागि मतदानको तयारी भइरहेको छ। क्याटालोनियाका कानून निर्माताहरूले स्वतन्त्रताको सुझाव दिने पक्षमा 106-28 अन्तरले मतदान गरेका छन्। स्पेनको संवैधानिक अदालतले यसबारे मंगलबार आफ्नो फैसला सुनाउन सक्नेछ। अदालतले स्वतन्त्रतासँग जोडिएको मतदानलाई रद्द गर्न सक्ने बीबीसीले जनाएको छ। क्याटालोनिया स्पेनको सबैभन्दा धनी र औद्योगिक क्षेत्र हो र यो स्वतन्त्रता समर्थकको इलाका मध्ये एक हो।
इन्चोक एसियड मुख्य रंगशालामा दक्षिण कोरियाली राष्ट्रपति पार्क म्युन हीले उद्घाटन गरेसँगै 17 एसियाली खेलकुद शुक्रबार साँझ औपचारिक रूपमा शुरू भएको छ। एसियालाई एकताको सूत्रमा बाँध्ने नारासहित शुरू भएको एसियाली खेलकुद 16 दिनसम्म चल्नेछ। एसियाको विकासलाई 4 भागमा प्रस्तुत गरिएको उद्घाटन समारोह मार्फत यहाँ विविधता उदाउँछ भन्ने सन्देश दिने प्रयास गरिएको थियो। एसियड आयोजक कमिटिका अध्यक्ष किम योङ सोले इन्छोक शहरवासीलाई धन्यवाद दिँदै भने यो इन्छोकवासीको सफलता हो। एसियालाई एकताको सूत्रमा बाँध्ने प्रतियोगिताले इन्छोकवासीलाई पक्कै एकतामा बाँध्नेछ।
एसियाली खेलकुदको उद्घाटनमा कोरियाली संस्कृति झल्किने पुङमूल नाटक र कोरियाको चर्चित बोय ग्रुप एक्सोको मुख्य प्रस्तुति थियो। एसियाका 45 राष्ट्रको सबैभन्दा ठूलो प्रतियोगिता कोरियाले आयोजना गर्न लागेको यो तेस्रो पटक हो। कोरियासँग यसअघि सन् 1986 सोल र 2000 बुसानमा एसियड आयोजना गरेको अनुभव छ। रंगशाला धाएर प्रत्यक्ष र टेलिभिजन मार्फत गरी विश्वका 4.50 अर्ब दर्शकले एसियाली खेलकुदको उद्घाटन सत्र हेरेको आयोजकको अनुमान छ। यसपटकको एसियाडमा खेलाड़ी र अफिसियल गरी 45 देशबाट 13,000 सहभागिता छ। एसियाली खेलकुदको सबभन्दा ठूलो खेल मेलामा विभिन्न 36 खेलमा 439 स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।
हजुर, यो थियो विश्वमा रहेको केही चर्चित समाचार। र अब भने हामी एउटा गीत प्रस्तुत गर्नेछौँ, जुन गीतको बोल रहेको छ मुटु जल्यो।
हजुर, शिव परिवारको स्वरमा सजिएको यो मुटु जल्यो गीत।
मोटू जल बेथा बढ़
मानुन छर्नु आफ्नाले नै धोका दिए कहाँ गई मन फेर्नु मुटु जले व्यथा बढ्यो न यस मानुन छर्नु आफ्नाले नै धोका दिए कहाँ गई मन फेर्नु सिलाउन मिल्ने भए अझै पनि सोच्छु म तिमी खुसी हुन्छौ भने अझै पनि जिउँछु म सिलाउन मिल्ने भए अझै पनि सोच्छु म तिमी खुसी हुन्छौ भने अझै पनि जिउँछु म महल जस्तो हुन्न रहेछ जीवन कल्पनाको महल जस्तो हुन्न रहेछ जीवन म हैन अरूलाई साँचेकी थियो यो वन म हैन अरूलाई साँचेकी थियो यो मिल्ने भए अझै पनि सोच्छु म तिमी खुसी हुन्छौ भने अझै पनि जिउँछु म सिलाउन मिल्ने भए अझै पनि सोच्छु म तिमी खुसी हुन्छौ भने अझै पनि जिउँछु म जति थिए खुशी सबै तिमीलाई दिए जति थिए खुशी सबै तिमीलाई दिए दुखै दुख सहेर नि तिम्रै लागि जिए दुखै दुख सहेर नि तिम्रै लागि जिए सिलाउन मिल्ने भए अझै पनि सोच्छु म तिमी खुसी हुन्छौ भने अझै पनि जिउँछु म सिलाउन मिल्ने भए अझै पनि सोच्छु म तिमी खुसी हुन्छौ भने अझै पनि जिउँछु म मुटु जल्यो व्यथा बढ्यो न यस मानुन छर्नु आफ्नाले नै धोका दिए कहाँ गई मन फेर्नु सिलाउन मिल्ने भए अझै पनि सोच्छु म तिमी खुसी हुन्छौ भने अझै पनि जिउँछु म सिलाउन मिल्ने भए अझै पनि सोच्छु म तिमी खुसी हुन्छौ भने अझै पनि जिउँछु म
हजुर शिव परियारको स्वरमा सजिएको मुटु जल्यो बोलको गीत
हजुर ज्यादै राम्रो यो सिलाउन मिल्ने भएदेखि अझै पनि सिउँछु म भन्ने जस्तो जुन थियो नि ज्यादै राम्रो आवाजमा शिव परियारको हामीले गीत सुन्यौँ अब सँगसँगै हामी कुरा गर्छौँ दसैँतिर हामी अघि पनि चर्चा गरेका थियौँ होइन दसैँको विषयमा हामी कुरा गर्छौँ भनेर
हाम्रो नेपालीहरूको प्रत्येक नेपालीहरूको घर दैलोमा अहिले दसैँले चाहिँ एकदमै के भन्ने स्वागत गर्नलाई हामी तयार भइरहेका छौँ दसैँ आइरहेको छ हाम्रा नेपालीहरूको घर परिवारमा पनि दसैँको एकदमै के भन्ने एउटा सुख समृद्धिको चाहिँ नै छलफलहरू भइराखेको छ, सबैतिर एउटा लहर छाइरहेको छ होइन, त्यसको विषयमा हामी त अब छलफल गरौँ अलिकति दसैँको बारेमा।
त्यही त, दसैँको जुन सुख समृद्धिको बारेमा छलफल गरिरहेका छौँ र हामी पनि आज यो युवा संसार मार्फतै होइन युवा संसारको यो कार्यक्रमबाट सम्पूर्ण टिमबाटै हामी तपाईँलाई सबैलाई शुभकामना दिन चाहन्छौँ, हार्दिक मङ्गलमय शुभकामना, अग्रिम शुभकामना दिन चाहन्छौँ। यो शुभकामना सँगसँगै अर्को पनि शुभकामना हामीसँग रहेको छ, जुन चाहिँ अहिले यात्रा गरिराख्नु भएको छ जागिरको सिलसिलामा, शुभ यात्रा हामी दिन चाहन्छौँ उहाँलाई। भर्खरै मात्रै उहाँसँग फोनमा वार्ता भएको थियो, हामीसँग कल भएर चाहिँ उहाँले कुरा गर्नुभएको थियो, किनकि उहाँ पनि एउटा यस्तो व्यक्तित्व हुनुहुन्छ कार्यक्रम युवा संसारको, प्राय धेरै तपाईँले कार्यक्रम सुन्दाखेरि उहाँको आवाज पनि तपाईँले सुनिराख्नु भएको थियो र उहाँको नाम तपाईँलाई किन बेर गर्नु होइन, उहाँ शुभयात्रा हामीले दिइसकेका छौँ भने उहाँ देवी पोखरेल, उहाँ अहिले जागिरको सिलसिलामा अगाडि बढिराख्नु भएको छ, कुन ठाउँमा भाइ?
बोर्डर टाउन,
यस,
साउथ अस्ट्रेलियाबाट भनौँ, यो एडिलेडबाट चाहिँ करिब करिब 2-3 घन्टाको ड्राइभमा टाढा रहेको ठाउँमा चाहिँ उहाँ जागिरको सिलसिलामा गइरहनु भएको छ। उहाँले युवा संसारलाई यो उचाइसम्म ल्याउँदाखेरि र उहाँले पुर्याउनु भएको योगदानलाई हामी कहिले पनि भुल्ने छैनौँ र उहाँको भावी दिनहरूमा पनि उहाँले आफ्नो समय निकालेर युवा संसारलाई दिनुहुने जुन एउटा योगदान दिन्छु भनिरहनु भएको छ।
उहाँको वचन जुन हामीलाई दिनुभएको छ नि, पक्कै पनि उहाँले जसरी माया गर्नु भएको थियो सुरु स्थापना कालदेखि नै युवा संसार कार्यक्रममा, त्यसरी निरन्तरता म अगाडि बढाइरहेको छु। निरन्तर रूपमा कार्यक्रम प्रस्तुत गर्न नआए तापनि मेरा सामग्रीहरू म जुन ठाउँमा पुगे तापनि जस्तो जागिर गरे पनि कार्यक्रम रेडियो सामग्रीहरू साथसाथै कोही दिन आएर कार्यक्रम प्रस्तुत गर्नको लागि पनि म एकदम कटिबद्ध छु भनेर उहाँको जुन दिनुभएको छ एउटा वचन, त्यसको लागि पनि फेरि उहाँलाई धन्यवाद पनि दिन चाहन्छौँ र फेरि शुभयात्रा पनि दिन चाहन्छौँ उहाँहरू दुवैजनालाई, शुभयात्रा उहाँको जागिरको सफलताको कामना पनि गर्दछौँ र यो एकदमै एक किसिमको मलाई लाग्छ यो एकदमै राम्रो तहको जागिर पनि हो उहाँले जुन जागिरमा अहिले जाँदै हुनुहुन्छ।
हजुर, उहाँले 4 वर्षसम्म युनिभर्सिटी अफ साउथ अस्ट्रेलियाबाट चाहिँ इन्जिनियरिङ भन्ने विषयमा चाहिँ डिग्री भनौँ न अन्डर ग्रेजुएट डिग्री सिद्ध्याएर चाहिँ 1 वर्ष अगाडि नै जागिर गरिसक्नु भएको छ सल्सबरी काउन्सिलमा, साउथ अस्ट्रेलियाको एउटा काउन्सिल सल्सबरी काउन्सिलमा जागिर गरिसक्नु भएको छ र भर्खरै उहाँले बोर्डर टाउनमा जागिर पाउनुभएको छ र उहाँको आउँदा दिनहरूमा उहाँको भविष्यको लागि र प्रगतिको लागि उत्तरोत्तर कामना पनि हामी गर्न चाहन्छौँ।
हजुर, यो त थियो हामीले शुभकामना सँगसँगै हाम्रो सहकर्मी साथीलाई चाहिँ शुभयात्रा दिँदै थियौँ। अब भने हामी लाग्छौँ दसैँको साइत सार्वजनिक भइसकेको छ गत हप्ता नै र यो साइत सार्वजनिक भएको भए लगतै धेरै साथीहरूले त थाहा पाइसक्नु पनि भएको छ होला, तर कतिजना हाम्रा मित्रहरू कतिजना हाम्रो रेडियो श्रोताहरू यस्तो हुनुहुन्छ जसले चाहिँ नेपाली भाषामा प्रसारित कार्यक्रमहरूबाट मात्रै जानकारी लिने गर्नुहुन्छ र उहाँहरूले थाहा पाउने गर्नुहुन्छ, त्यसैले गर्दाखेरि उहाँहरूको लागि पनि विशेष गरेर यो चाहिँ उपयुक्त सामग्री हुन्छ भन्ने ठानेर हामीले यो दसैँ साइत प्रस्तुत गर्दैछौँ। नेपाल पानसँग निर्णायक समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ गत हप्ता नै। सार्वजनिक गरिएको साइत अनुसार घटस्थापनाको दिन जमरा राख्नका लागि असोज 9 गते बिहिबार बिहान 10:45 उत्तम मानिएको छ। यो समय चाहिँ हामी नेपालमा भएको यो निर्णयलाई चाहिँ हामीले लिइरहेका छौँ र त्यसैको आदान प्रदानमा चाहिँ हामीले कति भनौँ न कति घण्टाको फरक छ आफ्नो देशमा जुन देशमा छौँ हामी त्यही आधारले हामी गर्न सक्छौँ।
त्यसै गरी असोज 15 गते बुधबारको दिन चाहिँ फुलपाती रहेको छ र फुलपाती भित्र्याउनको लागि भने साइतको आवश्यकता नपर्ने समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभएको छ। असोज 26 गते बिहिबार माफ गर्नुहोला असोज 16 गते बिहिबार 2 अक्टोबर भनौँ अङ्ग्रेजीमा अङ्ग्रेजी क्यालेन्डरमा 2 अक्टोबरको दिन चाहिँ महाअष्टमी व्रत रहेको छ र त्यसै गरी 16 गते पछाडि 17 गते शुक्रबारको दिन चाहिँ अथवा भनौँ अङ्ग्रेजी क्यालेन्डर अनुसार 3 अक्टोबरमा चाहिँ महानवमी र विजयदशमी एकै दिन परेको छ। यसपालि विजयदशमी र महानवमी
यही विषयलाई विकास हामीले कुरा गर्ने जमर्को गरेका थियौँ किनकि यो महानवमी र विजयदशमी यसपालि एकै दिन परेको छ र यो कन्फ्युजन चाहिँ हटाउनको लागि पनि हामीले विशेष गरेर यो साइत हामीले प्रस्तुत गरिरहेका छौँ।
हजुर, अनि त्यस पछाडि त्यस दिन महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयदशमीको पूजापाठ सुरु गरिनेछ र विजयदशमीको टिका पनि लगाइनेछ।
असोज 17 गते शुक्रबार 3 अक्टोबर देवी विसर्जनको साइत बिहान 9:55 रहेको छ भने टीका र प्रसाद ग्रहणका लागि बिहान 10 बजेर 15 मिनटको सायद उत्तम रहेको छ। विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने भए पनि साहित नै खोज्नेका लागि मात्र 10:15 साहित रहेको छ। शास्त्रीय मान्यता अनुसार सामान्य मानिसलाई टीका र प्रसाद ग्रहण गर्नका लागि साहित नचाहिने पनि उहाँले स्पष्ट पार्नुभएको छ। यहाँ चाहिँ सामान्य मानिस भनिएको छ। सामान्य मानिस भन्ने बित्तिकै मलाई लाग्छ
म पनि एकजना त सामान्य मानिस
परिहालेँ र मलाई चाहिँ के लाग्छ भने सामान्य मानिस भनेको चाहिँ मानिस सबै एकै हुन् र तिनै मानिस ठुला भए पनि सानो भए पनि सबै एकै खालका मानिस हुन् र सबैको लागि यो साइत उत्तम होला जस्तो लाग्छ मलाई चाहिँ।
अनि असोज 21 मंगलबार 7 अक्टोबर भनेको छ अङ्ग्रेजी क्यालेन्डरमा कोजाग्रत पूर्णिमा व्रत परेको छ र यो जुन चाहिँ हामी दशैंको टीका अन्तिम दिन पनि पूर्णिमाको दिनसम्म लगाउँछौँ र त्यो पूर्णिमाको दिन चाहिँ 21 परेको छ। दशैं सुरु भयो त हाम्रो 15 र त्यसै गरेर चाहिँ हाम्रो दशैंको अन्त्य चाहिँ 21 परेको छ 7 अक्टोबरको दिन।
हजुर फुलपाती हामी 15 सुरु भएको थियो होइन त्यसै गरेर चाहिँ भनौँ न 1 अक्टोबरमा र 7 अक्टोबरमा चाहिँ कोजाग्रत पूर्णिमाको व्रत परेको छ भनेपछि त्यो दिन सिद्धिन्छ। हजुर यसै गरेर चाहिँ यस वर्ष 8 रात 9 दिनको नवरात्र परेको छ। 9 रात 10 दिनको अवधि लगाएर शक्तिको प्रतीकका रूपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घडबडका कारण यस वर्ष यस किसिमको योग परेको छ। 9 दिन 10 रात लगाएर गरिने कार्य भएकैले नवरात्र भन्ने गरिएको हो। चैतको नवरात्र भन्दा ठूलो पर्वका रूपमा मनाइने भएकाले शरद ऋतुको आश्विन शुक्ल पक्षमा पर्ने दशैंलाई बडा दशैं पनि भन्ने गरिन्छ।
हजुर श्रोता साथी तपाईँहरूलाई हामीले दशैंको बारेमा जानकारी पनि गरायौँ। दशैं कुन बार परेको छ, कति बजे टिकाको साइत परेको छ, कति बजे पूर्णिमा परेको छ भनेर सबै कुरो जानकारी गराइसक्यौँ र यस पछाडि हामीले जुन तपाईँहरूलाई सुनाउन भनेर तयार पारिराखेको गीत पनि एकदमै दशैंसँग सम्बन्धित रहेको छ र यो गीतको बारेमा छोटो जानकारी गराउने
एकदमै यो गीत राइफलको सिरानी
भन्ने बित्तिकै अनुमान लगाउन सकिहाल्नुहुन्छ केसँग सम्बन्धित छ। पक्कै पनि कतिले सुनिसक्नु भएको होला, नभए पनि यो गीत अहिले
हामी प्रस्तुत गर्नेछौँ। तर राइफलको सिरानी भनेको अलिकति चर्चा गरिहालौँ। कोही साथीहरू नेपालमा नबसेर विदेशमा पुग्नु भएको छ, उहाँहरू राइफल बोकेर जानुभएको छ अथवा भनौँ विभिन्न ठाउँमा चाहिँ पुग्नुभएको छ देशको सेवा गर्नको लागि। यस्तो अवस्थामा चाहिँ उहाँहरू घर सम्झिनुहुन्छ, घर सम्झिने अवस्थामा दशैं कसरी मनाउने त, घर यसपालि सायद जान पाइन्छ या पाइँदैन, छुट्टी माग्दाखेरि पाउनुहुन्छ पाउनुहुन्न, र पाउनु भएन भने के गर्नुहुन्छ त, सायद त्यहीँ दशैं र मनाउनुहुन्छ। यो सवालमा एकदमै रमाइलो गीत रहेको छ राइफलको सिरानी भन्ने बोलको गीत। हामी पनि अहिले नेपालको कुरा गरिरहेका छौँ, हामी अहिले विदेशमा छरिएर बसेका छौँ, विभिन्न ठाउँमा बसेका छौँ र आफूले जुन ठाउँमा बसे तापनि कस्तो तरिकाले दशैं मनाइन्छ,
जस्तो गरेर यो एउटा गीतमा बोलिरहने एउटा सिपाहीले चाहिँ आफ्नै अवस्थामा दशैं मनाउन पाए हुन्थ्यो त्यसरी नै मनाउनुपर्छ भनेर आफ्नो मनलाई शान्त पार्दै उसले राइफलको सिरानी बोलको गीत गाएको छ। त्यसरी नै हामी पनि दशैं त्यसरी नै मनाउने कोसिस गरौँ।
Let's go. गर्ने पर्ख हाम्रो छाती आफ्नो खुसी आफ्नो राख्न सक्छौ मेरी प्रिय ढोक्छ बाबा आमा चाँजो पाँजो बिदा मिले अर्को सालमा
सर अर्को साल त पक्कै बिदा मिल्ला नि होइन
हे म पनि त ढुङ्गा होइन मेरो पनि मन छ
हजुर कार्यक्रम युवा संसारमा फेरि पनि स्वागत गर्न चाहन्छौँ। भर्खरै तपाईँले सुन्नुभयो राइफलको सिरानी बोलको गीत। अब भने हामी चर्चा गर्नेछौँ घर किन्दाखेरि भनौँ न विशेष गरेर चाहिँ अप्नाउनु पर्ने आवश्यक जानकारी हामीले के लिन सकिन्छ त घर किन्नु अगाडि कस्ता जानकारीहरू चाहिँ उपयुक्त हुन्छन् यो सम्बन्धी हामी चर्चा गर्नेछौँ। घर किन्नु तपाईँ तयार हुनुहुन्छ होला किनकि हामीले यो विषय ल्याउनुको अर्थ पनि अर्को एउटा छ। आज मात्रै हामी विकास र म एक ठाउँमा भेट भएको थियो जुन ठाउँ रहेको थियो प्लेस चाहिँ नभनिहालौँ तर पनि त्यहाँनिर हामी दुवैजना घर हेर्ने क्रममा पुगेका थियौँ र यो घर हेर्नु अगाडि हाम्रा साथीभाइ दाजुभाइ दिदीबहिनीहरू बुबा आमाहरू कति कुराहरूमा जानकारी हुनुहुन्न जस्तो पनि हामीलाई फिल भएर चाहिँ यो चाहिँ हामीले म्याटर आज खोजेर हामीले ल्याएका छौं। यो जानकारी अति आवश्यक जस्तो हामीले महसुस गरेका थियौं।
हजुर, यदि तपाईँ कुनै पनि ठाउँमा तपाईँ घर किन्न चाहनुहुँदैछ भने केही कुराहरूमा एकदमै ध्यान दिनुपर्ने अवस्था हुनसक्छ, र ती कुराहरू के हुन्छन्, कस्ता कस्ता कुराहरूमा हामीले नसोचेका कुराहरूमा ध्यान दिनुपर्छ भनेर चाहिँ हामी जानकारी गराउन गइरहेका छौँ। र त्यसमा अब सुरु गरौँ भने
हजुर मजाले सुरु गर्ने छौँ हामी। सुरुमै तपाईँलाई एकदमै घरमा छिर्ने बित्तिकै पक्कै पनि हामी धेरैले हेर्छौँ घर चाहिँ अलिकति चर्केको छ छैन, त्यस्तो छ कि छैन भनेर हेर्ने गर्छौँ। र घरमा कसले कति हाल्छ र रकमको प्रतिस्पर्धा भन्दा पनि घरमा यसरी क्र्याक भएको छ छैन, होइन, घर चाहिँ कस्तो छ त, मलाई चाहिने घर कस्तो हो, अब मेरो जीवन चाहिँ पछि गएर सुखमय हुन्छ हुँदैन त्यो घरमा भने पहिले चाहिँ हामीले घर चाहिँ भनौँ न क्र्याक भएको छ छैन त्योतिर विषयतिर लाग्छौँ हामी।
हजुर, अनि त्यस पछाडि घर कस्तो ठाउँमा रहेको छ, घरको लोकेसनको बारेमा पनि हामीले बहुत ध्यान दिनुपर्ने हुनसक्छ। कुनै घरको वरिपरि फेन्स पनि नहुने अनि त्यहाँदेखि चाहिँ जङ्गलको छेउमा भएको छ, एकदम बुसेसहरूको छेउमा छ भने त्यस्तो घर चाहिँ बुस फायरको सम्भावनामा रहन्छ र घरलाई घर चाहिँ आगजनीको सम्भावनामा रहन सक्छ बुस फायरबाट, र त्यस्तो एरिया छान्दाखेरि हामीले ध्यान पुर्याउनु पर्ने हुन्छ, घरको वरिपरिको एरिया हेर्नुपर्ने हुन्छ।
त्यसै गरेर घरमा चाहिँ इलेक्ट्रिकल वायरिङ चाहिँ कस्तो छ त, त्यसमा चाहिँ तपाईँले चाहिँ ग्यास भएको चाहिँ चुलो खोजिराख्नु भएको छ, ग्यास इन्स्टल छ कि छैन त्यहाँनिर, त्यसपछि तपाईँले पाइपहरू पानीहरू ल्याउने पाइपहरू कस्तो छ, त्यहाँदेखि तपाईँले एकदमै ध्यान दिनुपर्ने कुरा के हुन्छ भने सेफ्टी स्विच घरमा छ कि छैन त, जसले गर्दा चाहिँ घरमा आगो लाग्ने हुन खोजेको छ भनेदेखि त्यो स्विच चाहिँ सुरक्षित स्विच भनिन्छ, त्यो चाहिँ अटोमेटिकली अफ हुन्छ, त्यो छ कि छैन त्यो पनि तपाईँले जानकारी लिनुपर्ने हुन्छ।
अनि कतिपय घरहरूमा जुन चाहिँ स्ट्यान्डर्डहरू चाहिँ मिट नगरिकन बनाइएको हुनसक्छ, र त्यस्तो घरहरूमा कतिवटामा चाहिँ ग्यासका पाइपहरू बेडरुम बाथरुमको मुनिबाट अथवा बेडरुम बाथरुम भएर चाहिँ बिछ्याइएको हुनसक्छ, र त्यस्तो बाथरुम बेडरुमहरू चाहिँ एकदमै जोखिमपूर्ण हुन जान्छ, र त्यस्तो पनि हामीले ध्यान दिनुपर्ने हुनसक्छ।
त्यसै गरेर तपाईँले घरमा चाहिँ स्मोक अलार्म जुन धुवाँ ज्यादै घरमा आएको भनेदेखि चाहिँ त्यस सम्बन्धी अलार्म बज्ने छ छैन, स्विमिङ पुल छ भनेदेखि त्यसमा सुरक्षित रूपमा स्विमिङ पुलका गेटहरू अथवा भनौँ बार लगाइएको छ छैन, नानीहरू छन् भनेदेखि तपाईँले थाहा नपाइकन गएर स्विमिङ पुलमा जाने अवस्था हुनसक्छ, त्यो सम्बन्धी पनि तपाईँले अति नै भनौँ जानकारी लिनुपर्ने हुन्छ घर हेर्दाखेरि।
अनि त्यस पछाडि घरमा अलिकति यो पेस्टहरू भनौँ धमिराहरू किराहरू लागेको पनि हुनसक्छ, र कतिपय अवस्थामा अगाडि चाहिँ त्यस्ता धमिराहरू लागेको घरहरू छ भने कुनै प्रकारको केमिकलहरू घरमा छर्केर चाहिँ त्यो धमिरा खेदाउने प्रयास गरिएको हुनसक्छ, र त्यो कतिवटा केमिकलहरूले चाहिँ घरमा एकदमै पोइजन नै काम गरिरहेको हुन्छ घरको बाहिरको वातावरणमा, अनि त्यसले चाहिँ कतिवटा केमिकलले चाहिँ फेरि धमिराहरू फेरि पनि आउन सक्ने सम्भावना बोक्ने केमिकलहरू छर्केको हुनसक्छ, त्यो चाहिँ हामीले एउटा पेस्टहरू अथवा एउटा जानकार व्यक्तिलाई नै पेस्ट कन्ट्रोल गर्ने एउटा त्यसको बारेमा इन्स्पेक्सन गर्न सक्ने जानकार व्यक्तिबाटै हामीले जानकारी लिए राम्रो हुन्छ।
त्यसै गरेर हामीले घर छान्दाखेरि अथवा घर किन्ने बेलामा त्यसको वरिपरि जस्तै फ्याक्ट्रीहरू छन् छैनन् त्यहाँबाट चाहिँ फ्याक्ट्रीबाट चाहिँ आउने चाहिँ विशेष खालको हुन्छ नि केमिकलहरू आउने गर्दछन् जुन चाहिँ एकदमै घरको लागि चाहिँ क्षति पुर्याउन सक्छ, त्यो वातावरण नै दूषित बनाउन सक्छ, त्यस्तो खालको ठाउँ के छ त्यो पनि विचार गर्नुपर्ने हुन्छ। र घरमा चाहिँ चिसो तातो अथवा भनौँ कुलिङ टावर्सहरू छ छैन त्यस सम्बन्धी पनि हामी अति नै सचेत भएर हेर्नुपर्ने हुन्छ।
त्यसै गरी घरको अघि पनि हामीले कुरा गऱ्यौँ लोकेसन भनेर, लोकेसनमा त अघि हामीले बुस फायर हुने सम्भावना छ कि छैन भनेर भन्यौँ, अब यसमा चाहिँ अहिले चाहिँ घर तपाईँको एकदमै बाढी प्रभावित क्षेत्रमा पर्ने छ कि छैन, होइन, जग्गा कस्तो छ, होचो ठाउँमा घर छ कि बाढीबाट छिटै नै प्रभावित हुने अवस्थाको छ कि, त्यो कुरोमा पनि हामीले ध्यान दिनुपर्ने हुन्छ। र त्यसै गरेर घरमा वेस्ट वाटर ट्रिटमेन्ट फेसिलिटी भनेको छ, जसमा चाहिँ हामीले परेको पानी एउटा भनौँ न आकाशबाट परेको पानी स्टोर गरेर चाहिँ ट्याङ्कीबाट चाहिँ टोइलेटहरूमा लाने कतिवटा घरमा त्यस्तो व्यवस्था पनि हुन्छ, र त्यस्तो खालको व्यवस्था पनि छ कि छैन भनेर हामी हेर्न सक्छौँ, त्यो पनि एउटा घर किन्नको लागि चाहिने एउटा सामग्री हो।
एकदमै जानकारी लिनुपर्ने, तपाईँको पछिको खुसियाली चाहिँ स्तब्ध हुन सक्ने अवस्था हुनसक्छ, अहिले घर किन्दाखेरि ज्यादा मजाले ध्यान लाइन पुर्याइएन भनेदेखि र घरमा चाहिँ पावर लाइन्सको बारेमा हामीले अघि नै कुरा गऱ्यौँ. त्यसपछि घर किन्दाखेरि चाहिँ कम्युनिटी टाइटलमा गएर ल्यान्ड टाइटलमा गएर तपाईँले बुझ्न सक्नुहुनेछ कस्तो अवस्थाको घर छ, कुन ठाउँमा छ र त्यहाँभित्र रुखहरू छन् कि छैनन्, कुनै रुखहरू यस्ता हुन्छन् जसले चाहिँ पानी तान्ने गर्दछ र धेरै सुक्खा बनाउँछ त्यो जग्गालाई र तपाईँले त्यस्तै खालका रुख छन् छैन भन्ने सम्बन्धी पनि जानकारी लिनुपर्ने हुन्छ र घर छेउछाउमा एकदमै म्युजिक बजिरहने आवाज आइरहने अथवा भनौँ न ट्राफिक छ त्यहाँनिर चाहिँ एकदमै ट्रेन स्टेसन एकदमै नजिक छ अथवा ट्रेनको लिक नजिक छ त्यस्तो खालको ठाउँले पनि तपाईँलाई पछिको सुखमय जिन्दगीमा चाहिँ केही धक्का पर्न सक्ने अवस्था हुन सक्छ. कस्तो गन्ध आउन सक्छ एकदमै यदि फ्याक्ट्रीहरू छ भनेदेखि नराम्रो खालको केमिकलको गन्धहरू पनि आउन सक्छ त्यो सम्बन्धी पनि तपाईँले बुझ्नुपर्ने हुन्छ अगाडि नै.
अनि घरको पछाडिपट्टि अथवा साइडमा जोडिएका एक्सटेन्सनहरू जस्तै रम्पस रुमहरू ग्यारेज रुमहरू चाहिँ कतिपय अवस्थामा काउन्सिलबाट एप्रुभल नलिकन पनि बनाइएको हुनसक्छ. त्यस्तो प्रोपर्टीमा चाहिँ कुनै दिन आगजनीहरू भएमा इमर्जेन्सी घटनाहरू भएमा त्यसलाई इन्सुरेन्सले कभर नगर्न सक्छ र त्यो छ कि छैन भनेर विचार बनाउनुपर्ने हुन्छ. त्यसै गरी घरमा एनर्जी कतिको घर एनर्जी एफिसियन्ट हो, ऊर्जा कतिको खपत हुनसक्छ, जस्तै ग्यास बिजुलीहरू चाहिँ घरमा चलाउँदाखेरि कति धेरै प्रयोग हुनसक्छ त्यसले पनि हामी त्यसमा पनि हामीले विचार पुर्याउनु पर्ने हुनसक्छ आर्थिक हिसाबमा सोच्दाखेरि.
कति ठाउँमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँले घर राम्रो देख्नुहुन्छ किन्नुहुन्छ धेरैजनाको भिड देख्नुहुन्छ र पक्कै पनि राम्रो होला भनेर धेर नहेरिकन कसले कति हालो भन्ने प्रतिस्पर्धामामै घर किन्ने अगाडि बढिराख्नेको अवस्था हुनसक्छ र त्यो चाहिँ तपाईँले तपाईँ प्रतिस्पर्धामै जानुभयो र किन्नुभयो भने पनि तपाईँले के एउटा जानकारी लिनुभयो भने फेरि इन्स्पेक्ट गर्ने भनेर चाहिँ तपाईँले चाहिँ एजेन्टलाई अथवा तपाईँले कोसँग गर्न आँट्दै हुनुहुन्छ ल्यान्डलर्डलाई तपाईँले कुरा गरेर पनि फेरि चाहिँ हेरेर तपाईँले निर्णय दिन सक्नुहुनेछ. पहिलो निर्णय नै सही हुन्छ भनेर चाहिँ तपाईँले ढुक्क नपर्नुहोला घर किन्नु अगाडि. र अर्को कुरा हामी जाँदा जाँदै भनौँ न यो सम्बन्धीको कुरामा चाहिँ जाँदा जाँदै भन्दैछु म यो घर सम्बन्धी चाहिँ अरू पनि तपाईँले उपायहरू चाहिँ अप्नाउन सक्नुहुनेछ घर किन्दाको लागि. तपाईँ जान्नुहुन्न भने तपाईँका जानकारी मित्रहरू जानकार मित्रहरूलाई पनि घर किनिसकेका सहकर्मी साथीहरूलाई तपाईँका मित्रहरूलाई पनि लान सक्नुहुन्छ घर हेर्दाखेरि. र यदि धेरै जानकारी लिन चाहनुहुन्छ भने आज हामीले साभार गरेको जानकारी चाहिँ www.cbs.sa.gov.au लिएका थियौँ. तपाईँले पनि योभित्र गएर धेरै जानकारीहरू लिन सक्नुहुनेछ यो वेबसाइटभित्र गएर.
हजुर, घर किन्ने बारेमा जानकारी तपाईँहरूलाई हामीले गराइसके पछाडि अब फेरि हाम्रो साङ्गीतिक कोसेली छ तपाईँहरूलाई भनेर हामीले तयार पारिराखेका छौँ र गीतको बोल छ सिरानीमा तिम्रो तस्बिर दिपा नारायण झाको स्वरमा सजिएको गीत. कार्यक्रम युवा संसारमा तपाईँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौँ। यो गीत सिरानीमा तिम्रो तस्विर दीपनारायण झाको स्वरमा सजिएको गीत सुनिसके पछाडि अब भने हाम्रो कार्यक्रममा सेगमेन्ट रहेको छ फेसबुक भन्दा अगाडिको युग कस्तो थियो भन्ने विषयमा। फेसबुक 2008 साल पछाडि चाहिँ नि हामीले सबै संसारभरमै फेसबुक चलाउने एउटा के भन्ने फेसबुक चलाउने लहर चलेको छ। त्योभन्दा अगाडि चाहिँ फेसबुकको अवस्था, फेसबुक नहुँदाखेरि हाम्रो दैनिकी कसरी चल्थ्यो भन्ने विषयमा हामीले जानकारी गराउन गइरहेका छौँ। त्यो स्वर्णिम फेसबुक प्री फेसबुक एरा भनेको चाहिँ फेसबुक हुनुभन्दा अगाडिको युग। छुट्टी मनाउन कतै घुम्न गइन्थ्यो त आनन्दी मनले बिना फिक्री घुमघाम गर्न पाइन्थ्यो। कस्तो पोजमा फोटो खिच्दा बढी कमेन्ट आर्जन होला, कुन एङ्गलमा खिच्दा बढी लाइक आउला, कस्तो ब्याकग्राउन्ड राख्यो भने बढ्ता सेयर होला, कुनै टन्टा हुन्थेन। बस आत्मसन्तुष्टि नाउँको चिज थियो। त्यसैका लागि साथीभाइसँग दुई चार राउन्ड क्यामेरा हल्लाइन्थ्यो, परिवारसँग तस्विरहरू क्लिक क्लिक पारिन्थ्यो। पछि नोस्टाल्जिक हुन पाइने लोभले रङ्गी बिरङ्गी एल्बम सजाइन्थ्यो, तर दुनियाँका सामु आत्मप्रदर्शनका लागि फोटोसपका दोकान चारिरहनु पर्ने कुनै झन्झट नै थिएन
त्यतिखेरको समय। भनौँ न प्री फेसबुक एरा,
फेसबुक नहुँदाखेरि
हजुर विद्युतीय कारोबार ऐन अन्तर्गत जेल परिने एकतिर एक रत्ती त्रास बिना कुनै पनि गृहमन्त्री वा त्यस्तै उच्च ओहदाधारीका आचरणमा निष्फिक्री गफिन र कमेन्ट मार्न सकिन्थ्यो घण्टौंसम्म। कुनै व्यक्ति विशेषका बचाउ विरोधमा वर्ल्ड वार त लडिन्थ्यो, तर ल्यापटप र स्मार्टफोनका स्क्रिनहरूमा होइन, चिया पसल र पत्रिका पसल अगाडि तेर्सिएका बेन्चीमा। त्यहाँ सबका सब सर्वज्ञाता हुन्थे। पृथ्वीलोकदेखि अन्तरिक्षसम्मका सर्वज्ञता हरेक घटना परिघटनाहरूमाथि घण्टौं भाषण छाट्न सक्थे, तर सबै गफाडीका स्पष्ट अनुहार हुन्थे, कुनै हुन्थेनन्। नकाबपोस हुँडारहरू, एनोनिमस युजरहरू
बहुत एकदमै फेसबुक हुनुभन्दा अगाडि हाम्रो दैनिकी कसरी बित्थ्यो भन्ने विषयमा एकदमै राम्रो राम्रो प्रसङ्ग चलिरहेको छ। दिमाग अलिकति उर्वर भयो र केही फुर्यो भने आइफोन होइन सुटुक्क डायरी खोलिन्थ्यो, पहेँलपुर भइसकेका पाना पल्टाइन्थ्यो, अलिकति केही कोरिन्थ्यो अनि स्वान्त सुखाएको अनुभूति लिँदै डायरी थन्काइयो। बस प्रत्येक मिनट जसो कुन केटीले त्यो कोरेको कुरामा लाइक हानी र कुन महाशयले कमेन्ट मार्यो भनेर कुनै छटपटी र हुटुटी हुँदै हुँदैन थियो। यहाँसम्म कि कागजमा कोरिएका ती शब्दहरू अरूलाई देखाउनसम्म भयंकर लाज लागेर आउँथ्यो।
त्यसै गरेर डायरीका पहेँलपुर पानाहरू सोध्दैनथे व्हाट्स इन युर माइन्ड भनेर। त्यसैले दिमाग बाँझोको बाँझै रहेको खण्डमा जबरजस्ती कतैबाट चोरी चाकरी गरिकन भए पनि डायरीको स्ट्याटस अपडेट गर्नै पर्ने बाध्यताबाट पूर्ण मुक्त थियो प्री फेसबुक एरा। गान्धी र अर्वेलका कोट अरूलाई अनकोट गरेर आफ्नै भनाई जस्तो भान पार्दै स्ट्याटस हालिरहनु पर्ने मजबुरी नै थिएन। प्लेगरिजमले यति भुइँतहसम्म यति दहरो गरी जरो गाडिसकेको थिएन त्यतिखेर।
अनि निसन्देह प्री फेसबुक इरामा फेसबुक थिएन, पेपर बुक मात्रै थियो। परिणाम अहिलेका खुङ्खार फेसबुकहरू पनि उबेला भयंकर पढन्ते थिए पेपर बुकका, र उनीहरूको पढ्नुको उद्देश्य एउटै हुन्थ्यो, पढ्नुको मजा लुट्ने र सकिन्छ भने केही ज्ञान पनि बटुलिहाल्ने। फलानो महान लेखकको चिलानो महान किताब पढ्दैछु म विद्वानले, तैँले अहिलेसम्म के लछारिस भन्दै संसारका सामु आफ्नो फेसबुककै भित्ताबाट फलाक्दै हिँड्ने र बोक्रे रिभ्यू पोस्ट गरेर महान समीक्षक बनी टोपल्ने स्थिति नै थिएन।
मुभी हेर्न हल छिर्दा म यो नाउको हलभित्र छिर्दै अर्थको के भनौँ न ब्लाब्ला, अब फिल्म सुरु हुन यति सेकेन्ड बाँकी, उत्साहित
अनि एक्साइटेड लेखिन्छ नि,
एक्साइटेड लेखिन्छ भन्दै सार्वजनिक घोषणा गरिरहनु पर्ने कुनै जरुरत थिएन। न त प्लट अपडेट गर्दै बब्बाल वा झुरको ट्याग झुण्डाउनु नै आवश्यक थियो। बिन्दास तालले एकचित्त भएर फिल्ममा एकोरिँदै हृदयानुभूति गर्ने अपूर्व सुविधा दिएको थियो त्यो एराले।
अनि त्यसै गरेर सयौंको संख्यामा ओहिरिने ह्याप्पी बर्थडे टु यु, बर्थडे विशहरू प्री फेसबुक इरामा सपनाको सपनामा पनि चिताउन नसकिने कुरा थिए। कसको बर्थडे कुन दिन भनेर जो कोहीले डायरीमा लेखिरहने र ठ्याक्कै त्यही दिन त्यो डायरीले सम्झाइदिने अनि ट्रिट माग्दै विस गरिदिइहाल्ने, ऊ बेला यो सोच्न सकिने कुरा थिएन। आफ्ना सीमित बेस्ट फ्रेन्डहरूको बर्थडे मात्र दिमागको मेमोरी कार्डमा सेभ रहन्थ्यो। क्लासको पहिलो घन्टीमै सबै साथीहरूलाई एक रुपियाँ पर्ने चकलेट बाँडेर टर्ने ऊ बेलाको बर्थडे सेलिब्रेसनले फेसबुक इरामा आइपुग्दा महान अग्रगामी छलाङ हानिसकेको छ। गुरु दिवस, बुबा दिवस र मुमा दिवसका पार्टीहरू पनि त्यो बेला यति ग्ल्यामरस कहाँ थिए।
गोपनीयताको हक मौलिक हकका रूपमा स्थापित थियो। मामा, काका, आमा, बाबा सबैका सामु आफ्ना सबै गतिविधिहरू यति पारदर्शी रूपमा छरपष्ट हुन्थेनन्। हाम्रो आफ्नै निजी अफलाइन जिन्दगी थियो त्यतिखेर।
अफलाइन जिन्दगी
यस,
अनलाइन बिगारको होइन, इन्टरनेट बिगारको आफ्नो अनलाइन अफलाइन निजी जिन्दगी। क्रिकेट वा फुटबललाई टिभीमा लाइभ हेर्दा पुरै मजा लिएर हेरिन्थ्यो लोकजी।
त्यतिखेर
यो हेर्ने मै मात्र एक्लो माइकल लाल हुँ, यो हेर्ने मै मात्र एक एउटा माइकल लाल हुँ, त्यही भएर मिनेट मिनेटको स्कोर बाँकी विचारहरूलाई कृपा गरी बताइदिने गुरुत्तर दायित्व पनि मेरो र मेरो मात्रै हो भन्दै छिनछिनमा मोबाइलका किप्याड थिचिरहनु पर्ने बाध्यता थिएन
थिएन त्यतिखेर। केटाहरू ग्राउन्डमा फुटबल खेल्न बोलाउँथे, क्रिकेट खेल्न निम्त्याउँथे, तर नाइ न तुईको क्यान्डी क्रसको इन्भिटेसन पठाएर कसैलाई सताउनेर दिक्क लगाउने काम चाहिँ हुँदैन थियो त्यतिखेर।
अहिले पनि हाम्रो चाहिँ एउटा फेसबुकमा अथवा खोल्ने बित्तिकै चाहिँ फेसबुकमा हेऱ्यो मेसेज आयो कि भनेर क्यान्डी क्रसको रिक्वेस्ट मात्र हुन्छ होइन, त्यस्तो अवस्था त छँदै थिएन
त्यतिखेर। यो ज्यादै नै एकदमै रोचकिलो भनौँ न, एकदमै राम्रो जानकारी पठाउनु भएको छ। पठाउनु भएको भन्दा पनि हामीले साबर गरेका थियौँ, हामीले लिएका थियौँ संसार .com-बाट हामीले
mysansar.com-मा प्रकाशित भएको सुभाष लामिछानेबाट लामिछानेद्वारा लेखिएको यो छोटो सामग्री एउटा प्री फेसबुक एरालाई मिस गर्नुपर्ने टप 10 कारणहरू भनेर चाहिँ 10 कारणहरू देखाइएको छ र यो चाहिँ www.mysansar.com-मा 18 सेप्टेम्बरको दिन प्रकाशित भएको लेख तपाईँहरूलाई हामीले सम्पादन नगरिकन जस्ताको तस्तै प्रस्तुत गरेका छौँ
र हामी धेरै धन्यवाद दिन चाहन्छौँ माई संसारलाई, युवा संसार मार्फत र सुभाष लामी छानेज्यूलाई पनि। र अब भने कार्यक्रममा हामी पक्कै पनि अरू धेर सामग्री प्रस्तुत गर्न सक्दैनौँ होला सायद, र अब भने हामीले विदा माग्नुपर्ने अवस्था हुँदैछ किनकि समय अब 5 मिनट जति मात्रै बाँकी रहेको म देखिरहेको छु घडीमा, र केही छ भने हामीले सामग्री प्रस्तुत गर्न सक्छौँ विकास, अरू हामी सामग्री केही हामीले गीत प्रस्तुत गर्नु अगाडि
हामीसँग अन्य सामग्रीहरू रहन त रहेका छन् तर एकदमै त्यसले चाहिँ टाइम कन्ज्युमिङ खालका सामग्रीहरू रहनेछन्। हामी अर्को हप्ता पक्कै पनि त्यस्ता सामग्रीहरू लिएर तपाईँहरूसम्म उपस्थित हुने नै छौँ। र अहिले भने हामीसँग कुन गीत रहेको छ लोकजी?
हामीसँग रहेको गीत एउटा 2 मिनटको गीत छ, पहिले यो प्रस्तुत गरौँ त्यसपछि फेरि हामी केही गफ गर्न सक्नेछौँ हामी यो गीत प्रस्तुत पछि।
हजुर, र गीतको बोल रहेको छ हरिप्रसाद रिमालको स्वरमा सजिएको फगत एक नजर।
फगत एक नजर मा कसैले लियो मन, जति बिर्स भन्छु उति सम्झिने जन। फगत एक नजर मा प्रथम भेट मई भित्र कुछ उठे थो, नजर के झुके थो, कदम के रुके थो। प्रथम भेट मई भित्र कुछ उठे थो, नजर के छुके थो कदम के रुके थो नजानी नजानी कन्हई लठियो कन नजानी नजानी कन्हई लठियो कन
फगत एक नजर बोलको गीत रहेको थियो हरिप्रसाद रिमाको ज्यादै नै पुरानो गीत र एकदमै राम्रो एभरग्रिन गीत पनि रहेको थियो यो र यो ब्याकग्राउन्डमा गीत बजिरहेको अवस्था छ र कार्यक्रम सुनेर तपाईँले साथ दिनुभयो एक घन्टासम्म त्यसको लागि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ
हजुर त्यस पछाडि हामीले भर्खरै मात्र पनि थाहा पाएका छौँ नेपाली कलाका एकजना नेपाली चलचित्रकर्मी भनौँ चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठज्यूको भर्खरै मात्र निधन भएको छ र उहाँबाट रचिएको एउटा फिल्म एउटा मुभी छ भर्खरै मात्र बजारमा मुभी प्रसारण भइरहेको छ मुभी चाहिँ नै एकदमै अहिले व्यापारिक एउटा राम्रो व्यापार गरिरहेको छ मुभीले त्यो मुभीको नाम हो कोहिनूर र कोहिनूरमा समावेश भएको एउटा गीत श्रीकृष्ण श्रेष्ठले अभिनय गरेको मुभीको एउटा गीत छोड्दै तपाईँहरूबाट हामी ओझेल हुन चाहन्छौँ यसपालिको हप्ता र अर्को हप्ता फेरि आउने बाचा गर्दै तपाईँलाई यो गीत हामी प्रस्तुत गर्दैछौँ
सारा